तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार भदौ 25 गते 2025। विषय आत्मा र शरीर। स्वर्ण पाठ लुगा। मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ। उत्तरदायी पढाइ भजन संग्रह। यी जातिहरू हो हाम्रा परमेश्वरको गुणगान गर, ठुलो स्वरले उहाँको गुणगान गर। मानिसहरूलाई जीवन दिनुभयो अनि हाम्रो रक्षा उहाँले गर्नुभयो। तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहनेछौ अनि म तिमीहरूलाई भन्नेछु परमेश्वरले मेरो निम्ति के गर्नुभयो। मैले उहाँलाई प्रार्थना गरे र मेरो जिब्रोबाट उहाँको गुणगान गरे। मेरो हृदय शुद्ध थियो यसैले मेरो स्वामीले मलाई सुन्नुभयो। परमेश्वरले मलाई सुन्नुभयो। परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो। परमेश्वरको प्रशंसा गर। परमेश्वर मबाट विमुख हुनु भएन। उहाँले मेरो प्रार्थना सुन्नुभयो। उहाँले आफ्नो प्रेम मलाई दर्शाउनु भयो। बाइबलबाट यसै तिर्खाएका मानिसहरू हाउ पानी पियो। पैसा छैन भनेर सुर्ता नगर। अघाउन्जेलसम्म खाऊ र पियो। तिमीहरूलाई पैसा चाहिँदैन, अघाउन्जेल खाऊ र पियो। खान र पिउनुको ज्याला लाग्दैन। मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन। मेरो कुरालाई ध्यान दिएर सुन, तिमीहरूका प्राणहरू बाँच्नेछन्। म कहाँ आउ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाउदसँग गरेको थिएँ। मैले दाउदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करार माथि विश्वास गर्न सक्छ। भजन संग्रह। यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौ। उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ। परमेश्वरले हामीलाई खुसी पार्नुहुन्छ। हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौ। हे परमप्रभु, हामी साँचो मनले तपाईँलाई पुज्दछौ। यसर्थ हामीलाई तपाईँको महान प्रेम दर्शाउनुहोस्। लुगा। यीशु यर्दन नदीदेखि एर्फकिनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थ्यो। त्यो आत्माले उहाँलाई उजाड स्थानतिर डोर्यायो। सभाघरमा एकजना दुष्ट आत्मा लागेको मानिस थियो। त्यो मानिस ठुलो स्वरमा चिच्यायो, हे नासरतको यीशु, हामीबाट तपाईँ के चाहनुहुन्छ? कि हामीलाई नाश गर्नु तपाईँ यहाँ आउन सुख भएको हो? म तपाईँलाई जान्दछु परमेश्वरका एक पवित्र जन। तर यीशुले त्यो दुष्टात्मालाई हकार्नु भयो। चुप लाग, यो मानिसदेखि निस्किहाल। त्यो दुष्ट आत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भुइँमा पछाडि दियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडिदियो। सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिशील दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नुहुन्छ, औ तिनीहरू पनि निस्किहाल्छन्। त्यसपछि त्यस इलाकाको प्रत्येक ठाउँमा येशूको कीर्ति फैलियो। युहन्ना तर येशूले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्छु, पुत्रले एक्लै केही गर्न सक्दैन, पिताले गरेको कामहरू देखेपछि मात्र पुत्रले त्यसै गर्दछ, पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। लुगा हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यदि भिन्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, तिमीहरू फरिसीहरूको खमिरदेखि होसियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होसियारी बस। भिडबाट एकजना मानसीले येशूलाई भने, हे गुरु, हाम्रा पिता मर्नुभयो, आफ्नो पिताको धन सम्पत्तिको मसँग अंश बन्दा गर्नलाई मेरो दाजुलाई भनिदिनुहोस्। तर येशूले त्यसलाई भन्नुभयो, मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुईजना माझ वितरण गर्नुपर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो? फेरि यसले तिहरूलाई भन्नुभयो, होसियार हो अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा बेसी हुनु सक्छ, तर त्यसले उसलाई जीवन दिन सक्दैन। अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयो, कुनै समयमा एकजना धनी मानिस थियो, त्यसको जमिनमा असल अनि प्रशस्त अन्नबाली उब्जन्थ्यो। त्यो मानिस आफै सोच्दथ्यो, मैले के गर्ने, मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन। तब त्यस धनी मानसले भन्यो, म जान्दछु मैले के गर्नुपर्ने हो, म मेरा भकारीहरू बताउँछु, त्यसलाई अझ ठुलो पार्छु, ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चिजहरू राख्नेछु। तब म आफैलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो सामानहरू छन्, आउने धेरै रोजको लागि मैले तुपारेको छु, आरामसित बस, खाओ, पियो अनि जीवनमा आनन्द मनाओ। तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, तिमी मूर्ख हो, आज राति नै तिमी मर्नेछौ, अनि तिमीले आफ्नै लागि तयार पारेका चिजहरू कसको हुनेछ? यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ति थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ? र परमेश्वरको अघि यस्ता मानिसहरू धनी हुनन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, यसकारण म तिमीहरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर, तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ, अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ। चराचुरुङ्गीहरूलाई हेर, तिनीहरू बिउ छर्दैनन् अनि बाली लाउँदैनन्। चराचुरुङ्गीहरूले भण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्, तर परमेश्वरले तिनीहरूलाई पेटभरि खुवाउनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हो, परमेश्वरले नै जमिनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ। जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नुपर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराइदिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ, त्यसरी नै तिमीहरूले के खाओला अनि के पिओल भनी चिन्ता नगर, यस विषयमा कुनै चिन्ता नगर। संसारका सबै मानिसहरू यी चिजहरूको पछि लाग्छन्, तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ। यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्यत परमेश्वरको राज्य नै हो, तब तिमीहरूलाई यी सबै वस्तुहरू पनि दिइनेछ। मत्ती। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफूलाई चाहिएको चिजहरू प्रति अस्वीकार गर्नुपर्छ। उसलाई प्रदान गरिएको क्रुस उसले स्वीकार गर्ने पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। सले आफ्नो जीवन बचाउन चाहन्छ, उसले त्यो गुमाउँछ, अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षा गर्छ। यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिन सक्छ? मत्ती, म मेरा भेडाहरूलाई अनन्त जीवन दिदछु, तिनीहरू कहिल्यै मर्ने छैनन्, अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्दैन। म कुन प्रकारको विशेष दिन चाहन्छु भन्नेछ, एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन, म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई सङ्कटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ। यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रातकालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका गाउँहरू सबै निको हुनेछन्। तिमीहरूका सद्भावना तिमीहरूकै समक्ष हेर्नेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ। त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकारनेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, म यहाँ छु। तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कर वचन बोल्न र दोष दिनु छाडनु गर्नुपर्छ। तिमीहरूले भोको मानिसहरूसँग दुःख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ, तिनीहरूको खाँचो समाधान पारिदिनुपर्छ। तब तिमीहरूका ज्योति औँध्यारोमा चम्कनेछ अनि तिमीहरूले दुःख पाउने छैनौ। तिमीहरू मध्य दिनको उज्यालो सूर्योदय जस्तो हुनेछ। परमप्रभुले सधैँ तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमिनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीहरूमा शक्ति बढाइदिनुहुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैँचा जस्तो हुनेछ। तिमीहरू सदा सर्वदा रहने पानीको स्रोत जस्तै हुनेछौ। शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारुन् भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशु ख्रीष्ट आउँदा पूर्ण रूपले दोषरहित बनाइराख। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एलडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। आत्मा वा आत्मा ईश्वर हो, अपरिवर्तनीय र शाश्वत, र मानिस आत्मा ईश्वरसँग सहअस्तित्वमा रहन्छ र प्रतिबिम्बित गर्दछ, किनकि मानिस ईश्वरको स्वरूप हो। आत्मा मानिसको पदार्थ, जीवन र बुद्धि हो, जुन व्यक्तिगत छ तर पदार्थमा हुन। आत्माले कहिल्यै आत्माभन्दा कम कुनै पनि कुरालाई प्रतिबिम्बित गर्न सक्दैन। मानिस आत्माको अभिव्यक्ति हो, भारतीयहरूले अन्तर्निहित वास्तविकताको केही झलक पाए जब उनीहरूले एक निश्चित सुन्दरतालाई महान आत्माको मुस्कान भनिए। आत्मा व्यक्त गर्ने मानिसबाट अलग, आत्मा एक अस्तित्वहीन हुनेछ। आत्माबाट अलग मानिसले आफ्नो अस्तित्व गुमाउनेछ। तर त्यस्तो कुनै विभाजन छैन किनकि मानिस परमेश्वरसँग सह अस्तित्वमा छ। दिव्य मन मानिसको आत्मा हो र मानिसलाई सबै कुरामाथि प्रभुत्व दिन्छ। मानिस भौतिक आधारबाट सृष्टि गरिएको थिएन, न त आत्माले कहिल्ले नबनाएका भौतिक नियमहरू पालना गर्न आज्ञा दिएको थियो। उसको उपरान्त आध्यात्मिक नियमहरूमा छ, मनको उच्च नियममा। हामी ईश्वरीय प्रकृतिलाई बुझ्दै र बुझ्दै उहाँलाई प्रेम गर्दै अनुपातमा आज्ञा पालन र पूजा गर्नेछौ। भौतिकताको लागि लड्ने छैनौ, तर हाम्रो ईश्वरको समृद्धिमा आनन्दित हुनेछौ। तब धर्म हृदयको हुनेछ, दिमागको हुन। हामी आध्यात्मिक रूपमा पूजा गर्छौ जब हामी भौतिक रूपमा पूजा गर्न छोड्छौ। आध्यात्मिक भक्ति ईसाई धर्मको आत्मा हो। क्रिस्टियन वैज्ञानिकहरूले भौतिक संसारबाट बाहिर निस्केर अलग रहन प्रेरितहरूको आज्ञाको निरन्तर दबावमा बाँच्नुपर्छ। क्रिस्टियन विज्ञानका विद्यार्थीहरू जसले यसको अक्षरबाट सुरु गर्छन् र आत्मा बिना सफल हुने सोच्छन्, या त आफ्नो विश्वासको जहाज डुबाउनेछन् वा दुःखको रूपमा गतिमा पर्नेछन्। तिनीहरूले जीवनको साँखुरो बाटोमा प्रवेश गर्न खोज्नु मात्र होइन, तर प्रयास पनि गर्नुपर्छ, किनकि ढोका चौडा छ र बाटो फराकिलो छ। जसले विनाशमा पुर्याउँछ र त्यहाँबाट भित्र पस्ने धेरै छन्। मानिस आफूले हेर्ने दिशामा हिँड्छ र जहाँ उसको धन हुन्छ त्यहाँ उसको हृदय पनि हुनेछ। यदि हाम्रा आशा र स्नेह आध्यात्मिक छन् भने तिनीहरू माथिबाट आउँछन्, तलबाट हुन्न, र तिनीहरूले पहिलेदेखि नै आत्माको फल भोग्छन्। हामीले जीवन र बुद्धि पदार्थमा छन् भन्ने झुटो विश्वासलाई नष्ट गर्नुपर्छ र आफूलाई शुद्ध र सिद्ध कुरामा रोक्नुपर्छ। पावलले भने, आत्मामा हिँड र तिमीहरूले शरीरको वासना पूरा गर्ने छैनौ। बिनुहोस् वा टाढो हामीले सिक्नेछौ कि मानिसको सीमित क्षमताका बन्धनहरू आत्मामा हुन, शरीरमा आत्मामा हुन, पदार्थमा बस्छ भन्ने भ्रमले बनाएका छन्। आत्मासँग मानव जातिलाई आशीर्वाद दिनको लागि असीम स्रोतहरू छन् र यदि आत्मामा खोजियो भने खुसी अझ सजिलै प्राप्त हुनेछ र हाम्रो संरक्षणमा अझ सुरक्षित हुनेछ। उच्च आनन्दले मात्र अमर मानिसको चाहना पूरा गर्न सक्छ। हामी व्यक्तिगत इन्द्रियको सीमाभित्र खुसीलाई सीमित गर्न सक्दैनौ। इन्द्रियहरूले कुनै वास्तविक आनन्द प्रदान गर्दैनन्। मानव स्नेहमा राम्रोलाई दुष्टमाथि र आध्यात्मिकलाई जनावरमाथि श्रेष्ठता हुनुपर्छ, नत्र खुसी कहिले जितिने छैन। पदार्थ र चिकित्सा विज्ञानका तथाकथित नियमहरूले नश्वरहरूलाई कहिले पूर्ण सामञ्जस्यपूर्ण र अमर बनाएका छैनन्। आत्माद्वारा शासित हुँदा मानिस सामञ्जस्यपूर्ण हुन्छ। त्यसैले आध्यात्मिक अस्तित्वका नियमहरू प्रकट गर्ने अस्तित्वको सत्यलाई बुझ्नुको महत्व छ। आत्मा र यसका गुणहरू मानिस मार्फत सधैँभरि प्रकट हुन्छन् भन्ने थाहा पाएर गुरुले बिरामीहरूलाई निको पार्नुभयो, अन्धहरूलाई दृष्टि दिनुभयो, बहिराहरूलाई सुन्नुभयो, लङ्कडाहरूलाई खुट्टा दिनुभयो। यसरी मानव मन र शरीरमा दिव्य मनको वैज्ञानिक कार्यलाई प्रकाशमा ल्याउनु भयो र आत्मा र मुक्तिको राम्रो समझ दिनुभयो। येशूले कहिले पनि लागु पदार्थ खाना हावा र व्यायामले मानिसलाई स्वस्थ बनाउन सक्छ वा मानव जीवनलाई नष्ट गर्न सक्छ भनेर सिकाउनु भएन। न त उहाँले आफ्नो अभ्यासद्वारा यी त्रुटिहरूलाई चित्रण गर्नुभयो। उहाँले मानिसको सद्भावलाई पदार्थमा हुन मनमा उल्लेख गर्नुभयो र कहिले पनि परमेश्वरको सजायलाई प्रभाव पार्ने प्रयास गर्नु भएन जसले पाप रोग र मृत्युको परमेश्वरको निन्दालाई छाप लगायो। नर्कमा आत्मा र शरीर दुवैलाई नष्ट गर्न सक्ने सङ्गठन र येशूले भन्नुभयो। यस पदको ध्यानपूर्वक अध्ययन गर्दा थाहा हुन्छ कि यहाँ आत्मा शब्दको अर्थ झुटो भावना वा भौतिक चेतना हो। यो आज्ञा रोम सैतान न त परमेश्वरबाट तर पापबाट सावधान रहन चेतावनी थियो। रोग पाप र मृत्यु जीवन वा सत्यको सहवर्ती हुनन्। कुनै पनि कानूनले तिनीहरूलाई समर्थन गर्दैन। तिनीहरूको शक्ति स्थापित गर्न परमेश्वरसँग कुनै सम्बन्ध छैन। जीवन आत्माको नियम हो, सत्यको आत्माको नियम पनि, र आत्मा कहिले पनि यसको प्रतिनिधि बिना हुँदैन। मानिसको व्यक्तिगत अस्तित्व आत्मा भन्दा अचेतनमा मर्न वा गायब हुन सक्दैन, किनकि दुवै अमर छन्। यदि मानिसले अहिले मृत्युमा विश्वास गर्छ भने मृत्युमा कुनै वास्तविकता छैन भनेर सिकेर उसले यसलाई अविश्वास गर्नुपर्छ, किनकि अस्तित्वको सत्य मृत्यु रहित छ। जीवन बुझ्न र सद्भाव प्राप्त गर्न सक्नु अघि अस्तित्व पदार्थमा निर्भर छ भन्ने विश्वासलाई विज्ञानले भेट्नुपर्छ र निपुण हुनुपर्छ। क्रिस्टियन विज्ञानले आत्मा र शरीरको देखिने सम्बन्धलाई उल्ट्याउँछ र शरीरलाई मनको सहायक बनाउँछ। यसरी यो मानिससँग हुन्छ जो शान्त मनको विनम्र सेवक मात्र हो। यद्यपि यो सीमित अर्थको लागि अन्यथा देखिन्छ, तर हामीले यो कहिले बुझ्ने छैनौ जबसम्म हामी स्वीकार गर्छौ कि आत्मा शरीरमा छ वा मन पदार्थमा छ र मानिस बुद्धिहीनतामा समावेश छ। के तपाईँ आफ्नो सारा हृदयले, आफ्नो सारा आत्माले र आफ्नो सारा मनले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नुहुन्छ? यो आज्ञामा धेरै कुराहरू समावेश छन्। केवल सबै भौतिक संवेदना, स्नेह र पूजाको समर्पण पनि। यो इसाई धर्मको एलडोराडो हो। यसमा जीवनको विज्ञान समावेश छ र आत्माको दिव्य नियन्त्रणलाई मात्र मान्यता दिन्छ जसमा आत्मा हाम्रो मालिक हो र भौतिक इन्द्रिय र मानवको कुनै स्थान हुने छैन। जब मानव विचार एक चरणबाट अर्को चरणमा सचेत पीडा र पीडारिता दुःख र आनन्दमा परिवर्तन हुन्छ, डरबाट आशामा र विश्वासबाट सम्झमा दृश्यात्मक अभिव्यक्ति अन्तत मानिस भौतिक इन्द्रियद्वारा हुन आत्माद्वारा शासित हुनेछ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आओस्, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उहिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।